امیرِ اہلِ سنت پیارے، امیرِ اہلِ سنت پیارے، امیرِ اہلِ سنت.
بس کیا بڑی آزمائش ہوتی تھی داڑھی شریف رکھنے پر، امامہ شریف سجانے پر، گھر سے نکال دینا، اور کئی چیزیں جو ہے وہ درپیش ہو جاتی.
بعضوں کے ایسے بھی کیس بتائے گئے کہ امامہ شریف معاذ اللہ جلا دیا گھر والوں نے. کسی کا فون آیا کہ میرا بھائی اس وقت پنکھے سے لٹکا ہوا ہے. وجہ اس نے یہ بتائی کہ یہ بات بات میں کبھی بولتا تھا میں خودکشی کر دوں گا. تو ہمارے میں سے کسی نے گھر میں کسی نے بولا بھائی تو روز بولتا ہے کر کے دکھا. اس نے کر کے دکھا دیا. بیماری جو بڑھاپے میں آتی ہے نا وہ جانے کے لیے نہیں آتی، وہ لے جانے کے لیے آتی ہے. بزرگوں کو بھی چاہیے کہ زیادہ ٹر ٹر کڑ کڑ نہیں، جوان خون ہے، آپ کی باتیں اس کی سمجھ میں نہیں آئیں گی. اتنا مہنگا کیوں اٹھا لیا؟ میں ہوتا تو اتنے کا لاتا. تیرے کو ٹھگ لیا، ٹھگ لیا کسی نے. یہ جوان بیٹا نہیں سنے گا. یہ جتنے کا بھی لایا مسکرا کے اوکے کر دیا کرے. الحمدللہ رب العالمین والصلاۃ والسلام علی خاتم النبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ. الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. صلو علی الحبیب صلی اللہ علیہ محمد. فرمان آخری نبی صلی اللہ علیہ وآلہ وسلم، تم مجھ پر درود بھیجو، اللہ پاک تم پر رحمت بھیجے گا. صلو علی الحبیب صلی اللہ علیہ محمد.
حضور، زندگی میں ایک دور یہ بھی دیکھا ہے کہ جب دعوت اسلامی کے دینی ماحول میں عام طور پہ اسلام بھائی جب جمع ہوتے تھے تو بس کیا بڑی آزمائش ہوتی تھی داڑھی شریف رکھنے پر، امامہ شریف سجانے پر، اور طرح طرح کی ایسی تکلیفیں ہوتی تھی کہ گھر سے نکال دینا، اور کئی چیزیں جو ہے وہ درپیش ہو جاتی تھی. اور پھر یہ دیکھا کہ ان کی بسا اوقات ایسی استقامت رہی، اور اس استقامت پر جو ہے وہ ماشاءاللہ ان کا جو تربیت، آپ کی تربیت کے نصیب ہوا. تو اس طرح کے جو واقعات میں آپ کے جو مشاہدات ہوئے، تو اس میں موجودہ ہمارے مدنی چینل کے ناظرین کو آپ کیا پیغام دیں گے کہ اگر اس طرح کا دین پر عمل کرنے میں کوئی ایسے حالات معاملات ہوں تو کیا کرنا چاہیے؟
ظاہر ہے کہ جن کو اللہ نے توفیق دی استقامت ملی، اور یہ تو میرے ساتھ تو اس طرح کے عجیب عجیب واقعات ہیں، یعنی کہ دین سے عملی طور پر اتنا دور ہے کہ ایک لڑکا جب دعوت اسلامی بنی بھی نہیں تھی، میرا فیلڈ تو اسی طرح تھا، آنے جانے لگا، گھر میں ہی ہے، سلام کرنے لگا، تو ماں باپ نے بولا تو تجھے جاتا کہاں ہے؟ تو اس نے میرا نام لے لیا، ان کے پاس جاتا ہوں. ان دنوں میری نور مسجد میں شاید امامت تھی. بولا اچھا اچھا تو مولوی بنے گا تو وغیرہ. اس کو بیچارے کو دور کر دیا مجھ سے. یعنی یہ کون سی بولی بولا کہ تو کبھی مت سلام نہیں کرتا ہم کو، اب جب آتا ہے سلام کرتا ہے. یہ ان کا ماتا ٹنکا، یہ حالت. پھر داڑھی، ایک نوجوان نے بتایا مجھے، زخم بتایا اپنے ہاتھ کا کہ میں لیٹا ہوا تھا، سویا ہوا تھا، تو میرے گھر والے، ماں یا کوئی گھر کا فرد میری نیند میں داڑھی کاٹنے لگے. میری آنکھ کھل گئی، میں تو میں نے یا نیند نیند میں میں نے یوں ہاتھ مارا، کچھ محسوس ہوا نا، تو میرے ہاتھ میں یہ کینچی لگ گئی. بعضوں کے ایسے بھی کیس بتائے گئے کہ امامہ شریف معاذ اللہ جلا دیا گھر والوں نے. تو اس طرح کے بھی مطلب، تو یہ کہ اپنا وہ کہ ایگریسیو نہ بنے، جذباتی نہ بنے گھر میں. وہ ایک چپ سو سکھ والی بات، گھر میں بحث کریں گے الجھیں گے تو ان سے ظاہر ہے کہ پہنچ نہیں سکیں گے. کوئی آنکھوں سے جواب دیں گے تو ہو سکتا ہے کہ ان کے دل میں رحم آ جائے. تو اس سے کئی کیس ہوئے ہوں گے کہ جو پہلے تو اپنی اولاد کو روکتے تھے، پھر خود ماحول میں آ گئے. ایسے بھی ملیں گے. اپنا مطلب یہ کہ اخلاق کردار پیش کر، اب اتنی عمر ہو گئی، گھر میں جذباتی ماحول، اب دیا اس نے اپنا انداز کردار ایسا دیا لڑا لڑی والا، اب ایک دم سے وہ داڑھی رکھ لے گا اور ماحول میں آ کر یہ گھر والوں کی سمجھ میں نہیں آئے گا تو یہ پھر گھر والوں سے لڑنا شروع کر دے گا تو پھر کام خراب ہو جائے گا۔ اس لیے ایک نے مجھے کہا کہ میرے چھوٹے بھائی جو ہیں یہ میری بات سنتے نہیں ہیں، پتھاکٹ کرتے ہیں، پریشان کرتے ہیں، تو میں نے کہا آپ ہیں نا ان کو آپ جناب سے بات کرنا شروع کر دیں۔
کیا بات،
وہ کہ تو تو کرتے ہیں نا ہمارے تو تو کار جس کو بولتے ہیں، ماحول تو اسی طرح کا ہوتا ہے گھروں میں۔ تو اس سے بعد میں مجھے میرے تو بولا کہ یار آپ نے نسخہ تو اچھا بتایا تھا، ترکیب بن گئی، میں آپ بولتا ہوں ان کو، سیٹ ہو گئے۔ کہ ہمارے یہاں مطلب یہ عام طور پہ ہم تو کوشش کرتے ہیں کہ ہو سکے تو بچے کو بھی آپ جناب سے بات کیجئے، تو یہ آپ جناب سیکھے گا کہ دوسروں کو بھی اس طرح کہے گا تو ماحول اس طرح بہتری آئے گی۔ ہمارے یہاں بس عادتیں ایسی پڑی ہوئی کہ تو نکل جاتا ہے۔
حضور اس میں تو یہ بات بالکل ایک تجربے سے ثابت ہے کہ جب جس نے بھی اس فارمولے پر عمل کیا ہے، ایک تو اپنے اوپر ہونے والی کسی زیادتی پر خاموشی، اور دوسرا یہ آپ جناب والا جو انداز ہے، تو الحمدللہ ان کے اس انداز نے ان کے پورے پورے کے پورے ماحول کو، گھر کے ماحول کو ہی چینج کر دیا۔
سبحان،
کیا فرماتے ہیں؟
نہیں وہ بالکل ایسے واقعات ہوئے ہوں گے کہ اس کو یہ کل تک آتا تھا ابے اڑے اوئے استری کیوں نہیں کی، کھانا ٹھنڈا ہو گیا ہے، اس طرح کی باتیں کرتا تھا، اور اب نگاہیں نیچی کر کے سلام کرتا ہے، مسکرا کے طبیعت پوچھتا ہے، اس کو یہ ہوا تو ہے کچھ، اس کو یہ کہاں سے ہوا ہے، وہاں دیکھیں۔ یہ واقعی سمجھتے تھے، ایک پرانا واقعہ یاد آ گیا، ایک اسلامی بھائی آتے تھے، داڑھی بھی رکھ لی تھی، ان کا چھوٹا بھائی امریکہ سے آیا تھا، وہ میرے پاس آیا، بولا کہ وہ تعویذ کی ضرورت ہے، میرے بڑے بھائی کو کچھ ہو گیا ہے، پہلے تو ایسا نہیں تھا، تو اب ایسی ایسی باتیں کرتا ہے، تو میں سمجھ گیا، میں جانتا تھا، اور ہم پڑوس میں بھی رہتے، تو وہ بڑا بھائی جو تھا اپنے ماحول میں آ گیا تھا، ایج تو مجھ سے شاید بڑی تھی ان کی، اب پتہ نہیں حیات ہے یا نہیں ہے، اللہ مغفرت الرحمٰن۔ جب اس کی باتیں سنی، میں نے مجھے یاد پڑتا ہے کچھ اس طرح کہ میں نے کہا تعویذ کی تو آپ کو ضرورت ہے، سیٹ ہے۔ پھر شاید میں نے اس کو نکی کی دعوت دی ہوگی، سمجھایا ہوگا، کیونکہ یہ کیا کیا بات کرتا ہے، اس وجہ تو یار صحیح تو کہتا ہی ہے۔ وہ ہے نا، رقیبوں نے رپٹ لکھوائی ہے جا جا کے تھانے میں کہ اکبر نام لیتا ہے خدا کا اس زمانے میں۔
اچھا شیخ، آپ نے ابھی آپ جناب کی بات کی، تو موجودہ دور میں ابھی ایسا دیکھا گیا ہے، بزرگوں کو پتہ نہیں ایکسپیرینس ہو نہیں ہو، کہ کچھ ہے نا جگری دوست ہوتے ہیں، کلوز فرینڈ نا، بہت کلوز ہوتے ہیں، بہت ہی بے تکلفی ہوتی ہے، اگر اس میں اگر ہم کبھی کسی کو کہتے ہیں نا اپنے جگری دوست کو، یار آپ کہاں سے آ رہے ہیں، تو وہ تو پہلے دیکھے گا غور سے اوپر سے نیچے تک، بولے طبیعت وبیعت خراب ہے کیا تیری، یا آپ سے کیا بات کر رہا ہے، تم کہہ دو پھر بھی حیران ہوتا ہوگا، تو وہ بے تکلفانہ جو ماحول ہوتا ہے دوستی کا، اس میں آپ کہیں نا تو بڑی حیرت زدہ ماحول بن جاتا ہے، تو اس بارے میں آپ کیا فرمائیں گے؟
ہاں تو ایک بار حیرت ہوگی، پھر دوسری بار میں تھوڑی حیرت میں کمی آ جائے گی، تیسری بار اگر وہی آپ کا اخلاق دیکھا بولے تو صحیح ہے میں غلط تھا، اگر آپ پہلی بار میں آپ نے بھی پھر ہٹ جاؤ تو پھر کام خراب ہو جائے گا،
بلکہ اس سے تو ایک
چاہیے اپنی بولی بولے، ہم اپنی بولی بولتے رہیں گے تو انشاءاللہ ترکیب بنتی چلی جائے گی۔
بلکہ اس معاملے میں تو یوں دیکھا جاتا ہے کہ وہ بھائی کر کے بلاتے ہیں، کل تک جو مطلب تو تکار ہوتا ہے نا، تو ان کے ہی ورڈنگ چینج ہو جاتی ہے کہ وہ اپنے ہی ایسے دوست کو جیسے بے تکلفانہ معاملہ تھا، تو اب وہ بھائی کر کے اس کو مطلب ایک ادب والا انداز اختیار کر لیتے۔
اچھا نام کے ساتھ بھائی بولتے ہیں، خالی بھائی
نہیں، نام کے ساتھ،
نام کے ساتھ، ہاں جیسے وہ سلیم بھائی، امین بھائی، یوں اچھا لگتا ہے،
اچھا وہ دوست جو کل تک تو تکار کرتے
جی جی،
تو الحمدللہ اس ماحول کی برکت سے، یعنی وہی آپ والی بات کہ اگر اس نے خاموشی اختیار کی ہے، اور سلیم بھائی جیسا فرمایا کہ کفل مدینہ لگایا ہے، یعنی چپ का जो नुस्खा है ना, अगर उस पर अमल किया तो
हदीस पाक में मन समाता नजा, जो चुप रहा उसने नजात पाई। मैं शुरू से समझो कि मेरा जो काम है शुरू, तो मैं पता नहीं झगड़ालू रड़ाउड़ी करने वाले, ये तबीयत नहीं, तो दाऊद इस्लामी काम मुझसे शायद कोई और ले जाता।
वैसे भी इस तरह का भी मामला देखा जाता है कि बाद लोग सख्ती डांट या बहस करने से मुतासर नहीं होते, बल्कि नरमी और खुश अखलाकी से मुतासर होते हैं। नुमान भाई, इसमें आपका क्या फरमाएंगे?
नरमी के तो फजाइल अपनी जगह हैं। मेरे एक बहुत ही करीबी रिश्तेदार के बारे में मुझे बताया गया कि उनके पड़ोस में शोहर और बीवी के ऐसे ख़तरनाक मामलात हो गए थे कि मामलात आखिरी हद तक आ चुके थे। तो उस रिश्तेदार ने जाकर जो शोहर था उसको बहुत ही शफकत, नरमी और बड़ा बड़ा करके समझाया। अल्हम्दुलिल्लाह उनकी नरमी की वजह से उनका घर टूटने से बच गया। तो नरमी ऐसा वस्फ है कि अल्लाह जिसको नसीब करे। मेरी वालदा आज भी कहती हैं, मेमनी में अमीर अहले सुन्नत, आप इस मेमनी को तो जानते हैं कि जो नमी हो वो अल्लाह की कमी हो। तो वालदा उमूमन हमें आज भी नसीहत करती हैं कि जो नमी हो अल्लाह की कमी हो।
ये पुरानी कहावत है गुजराती मुझे, जे नमियो ते अल्लाह ने गमियो। ये मेमनी में भी कन्वर्ट हो सकता है, जो नमियो ये अल्लाह के गमियो।
इसमें भी बसावकत बात बनती नहीं है।
नमियो में ही नमियो माने झुका, जो झुका वो अल्लाह को पसंद आया।
हाँ
अब बदे नहीं समझे होंगे, सब नहीं समझे होंगे नमियो क्या, गमियो भी नहीं समझे होंगे। गमियो माने पसंद आए, नमियो माने झुका, गमियो माने पसंद आए। कि जो नमियो वो अल्लाह के गमियो, जो झुका वो अल्लाह को पसंद आया, उर्दू इसका ये बनेगा।
उधर इसमें ये बात भी है कि जो बाज़ों का ज़िंदगी का इस तरह का जो मामला आता है तो सामने वाले को जो शफकत और मोहब्बत देनी होती है वो बसा औकात मिल नहीं पाती है, जिससे वो संवरता नहीं है या सेट नहीं होता है। आपने इस बारे में क्या देखा है कि अगर वक्त पर अगर उसको शफकत दे दी जाए तो बसा औकात पता ना खुदकुशी करने वाले खुदकुशी से रुक जाते हैं, या ऐसा बड़े अटेम्प्ट करने वाले भी बुराइयों से बाज आ जाते हैं?
और ये कि मौके की मुनासबत से
जी
वाकई यानी कि उसको बरंगेख्ता ना किया जाए। हमारे यहाँ यानी कि एक बार मैं मेरे पे फ़ोन आया, जब वो PTCL होता था तो एक किसी का फ़ोन आया, कई साल पुरानी बात है, तो कि मेरा भाई इस वक्त पंखे से लटका हुआ है, खुदकुशी कर ली इसने। तो वजह उसने ये बताई कि ये बस बात बात पे कभी बोलता था मैं खुदकुशी कर लूँगा, तो हमारे में से किसी ने घर में किसी ने बोला भाई तू रोज बोलता है करके दिखा, इसने करके दिखा दिया। अल्लाह गरी के रहमत करे। तो ये बात हुआ जज्बात में, तो ये जज्बात में हो तो उसको वो शह ना दी जाए कि बात हुआ ये शर्मा शर्मी मुरुवत में वो कोई ऐसा अटैम्प्ट कर दे जो बाद में वो भी बेचारा परेशान हम भी परेशान। इसलिए वो अच्छे अंदाज में डील करे या खामोश हो जाए। तो यूँ कोई जज्बात में हो जोश में हो तो उसको मतलब ये देखे बस हिकमत अमल ही आहिस्ता आहिस्ता आ जाती है, बाज़ूकात भूलें हो जाती हैं जिससे वो केस ख़राब भी हो जाते हैं। वही नरमी करेंगे या सुकूत खामोशी से भी बाज़ूकात काम बन जाते हैं।
भी एक मुहावरा आया ना कि जो नमियों ये अल्लाह ने गमियों, तो मेरी दादी एक शेख मुहावरा कहती थी, तो आप इसको ज़रा डीपली बताइएगा कि वो फरमाती थी कि बचपन खेल में खोया, जवानी नींद भर सोया, बुढ़ापा देख के रोया। तो ये स्टेप्स जो हैं और ये इसमें क्या सदाकत क्या मतलब
सही है, मतलब वो तो हर एक सब देखते हैं कि बचपन में खेल में आ तुझे पहले छुटपन ने बरसों खिलाया, जवानी ने फिर तुझको मजनू बनाया, बुढ़ापे ने आकर क्या क्या सताया, अजल तेजा कर देगी बिल्कुल सफाया। अजल यानी मौत। तो यूं मतलब है कि बचपन तो खेल में गंवाया, जवानी गफलत की नींद सोया, बिस्तर की नींद नहीं गफलत की नींद, गुनाह करता रहा और इससे नेकियों से ये दूर रहा। तो इस तरह मतलब यह कि और बुढ़ापे में फिर ये कहे बेकार हो गया किसी काम का ना रहा, ये जो आके न जाए वो बुढ़ापा देखा, जो जाके ना आए वो जवानी देखी। बुढ़ापा आ गया जा ही नहीं रहा, जाएगा नहीं ये तो, अरे जाएगा कैसे, ये तो आया ही लेने के लिए। जवानी थी, मजे थे जवानी के, अब वो गई इंतजार में बुढ़ापा आ गया कि तो आई नहीं वापस। वो एक बड़ी भी जो थी, एक बुढ़िया किसी डॉक्टर के पास गई कि मैं इतनी दवाएं खा रही हूँ, इतने इलाज कर रही हूँ, मेरी बीमारी ख़त्म नहीं होती, एक जाती है दूसरी आती है, दूसरी आती तीसरी आती है, और ये अब तो जड़ पकड़ गई हैं। तो डॉक्टर ने बोला कि बड़ी भी हिम्मत रखिए, बीमारी जो बुढ़ापे में आती है ना वो जाने के लिए नहीं आती, वो ले जाने के लिए आती है। यूं मतलब बुढ़ापा बुढ़ापा है। सल्लू अला हबीब
सल्लल्लाहु अलैहि। हुज़ूर हमारे इस हॉल में ऐसे इस्लाम भाई हैं जिनको पर्सनली इनकी ज़िंदगी में ये बात देखी है कि वालदेन बूढ़े हो गए, तो चूँकि दावत इस्लामी के दीनी माहौल में आपकी भी एक ख़ास तरबियत होती है, माँ बाप की हमेशा खिदमत करने का जो जहन मिलता है, तो अल्हम्दुलिल्लाह उन्होंने अपने बूढ़े वालदेन की खिदमत की और बीमारी में भी बहुत आगे बढ़कर तवज्जो दी। तो ज़ाती तौर पे देखा है कि वो बहुत नीचे से माशाल्लाह अपने वालदेन की खिदमत के सदके जो है वो अल्लाह पाक ने उनको बहुत तरक्की अता फरमाए, दीनी माहौल से भी अभी भी वाबस्ता हैं। तो ये जो आपके मुशाहदे में इस तरह के जो मामलात होते हैं कि आम तौर पर हमारे यहाँ ओल्ड हाउस, पहले हम कहते थे कि ओवरसीज़ में ओल्ड हाउस हैं तो यहाँ ना बन जाएं, माँ बाप को भी आप कहते थे औलाद की तरबियत करें। गुज़िश्ता दिनों मालूमात ली तो कराची में 40 के करीब ओल्ड हाउस हैं जिसमें 22 औरतों के और 18 मर्दों के ओल्ड हाउस हैं।
औरतों की ज़्यादा,
औरतों की ज़्यादा है, तो ये भी एक सिलसिला बढ़ता जा रहा है। तो इस मामले में आपका क्या मुशाहदा है कि आजकल जिस तरह औलाद माँ बाप की खिदमत की तरफ जो है वो रुझान कम करती है, तो जो माँ बाप की खिदमत है उस बारे में दीनी क्या जिम्मेदारी है?
जब आप बच्चे थे तो माँ बाप ने आपके नाज उठाए, आप झगड़े भी करते थे, जिद करते थे, फिर भी माँ बाप ने कभी आपको नहीं छोड़ा। अब आप जवान हो गए तो ये बूढ़े हो गए, और ये कहावत है कि बच्चा बूढ़ा एक ही होते हैं, इसलिए अब आपको चाहिए कि आप माँ बाप के नाज उठाएं, लूज टॉकिंग भी करेंगे, बहुत कुछ करेंगे, लेकिन ये इनको इस तरह ओल्ड हाउस में डालेंगे तो ये तो बेचारे उजड़ जाएंगे, इसलिए ऐसा करना नहीं चाहिए। जो बेटे करते हैं वो ऐसा ना करें। अब ये कि जो ये मैं चौंका, लेकिन मैं पहुंचा कहीं कि 22 ओल्ड हाउस औरतों के, 18 मर्दों के,
और ये भी मुख्तसर सर्वे है, और भी होंगे। हाँ
अच्छा, मैं इसलिए चौंका के औरतों के इतनी ज़्यादा, ये शायद हो सकता है कि सास बहु के झगड़ों की वजह से ये मियाँ बीवी तंग आ जाते हैं कि अभी बुढ़िया समझती नहीं है, किसी और के खाते में डाल दो इसको, वो संभालेंगे, अपने पैसे देकर जान छुड़ा लेंगे, ये होता होगा। तो इसमें बड़ी बूढ़ियों के लिए भी बड़ी नसीहत है, बहू भले तंग करती है, आप तंग हो लो, सब्र कर लो, वरना फिर जो तंगी होगी ना वहाँ जाकर ओल्ड हाउस में, तो वो मज़े की नहीं होगी, ज़्यादा परेशान कौन होगी। औलाद अच्छी नहीं है जो माँ बाप को इस तरह उठा के डाल देती है, लेकिन हमारे सामने ऐसा हो रहा है ना, इसलिए इसी तरह बुजुर्गों को भी चाहिए, 18 इनके भी तो है ना, ये कराची की खाली बात है, तो दुनिया भर में ओल्ड हाउस तो एक मतलब अच्छा खासा, यानी कि समझो कि जाल बिछे हुए ओल्ड हाउस के, तो बुजुर्गों को भी चाहिए कि ज़्यादा टर टर कुड़ कुड़ नहीं, जवान खून है, आपकी बातें इसकी समझ में नहीं आएंगी, इतना महंगा क्यों उठा लाया, इतना महंगा क्यों उठा लाया, मैं होता तो इतने का लाता, तेरे को ठग लिया किसी ने, ये जवान बेटा नहीं सुनेगा, ये जितने का भी लाया मुस्कुरा के ओके कर दिया करे, खुद ही कमाता है, खुद ही गुमाता है, क्योंकि इसको समझाने बैठते हैं ना भैया उल्टा बातों का समझ लेगा कि यार बाप अपना हर बात में कुड़कुड़ करता है, हर बात में किड़किड़ाहट करता है, तो इस तरह अपने यानी के नौजवानों की नफ्सियात جو ہم بھی نوجوان تھے تو اپنی نفسیات بھی کچھ اسی طرح کی ہوتی ہوگی. تو یہ کہ اس کی سمجھیں گے نا ہم اور ان کو مطلب مسکراتے رہیں گے, ان سے زیادہ بولیں گے نہیں ان کے سامنے, یہ ناک سے کھائیں گے تو آپ منہ کا راستہ نہیں بتائیں گے تو گھر میں آپ کامیابی سے رہ سکیں گے, ورنہ جو آپ نے منہ کا راستہ بتایا نا مرے. بعض نوجوانوں کی ایسی کیفیت ہوتی ہے, سب کی نہیں ہوتی, ایسا مطلب ساؤ مطلب ٹیڑھے ہوتے ہیں بالکل. تو یہ سمجھ کر اس کی نفسیات کو, اب آپ بولو میں حق بات تو کروں گا تو بھی ٹھیک ہے, اولڈ ہاؤس پسند کر لو گے جو قریب پڑے وہ, کہ پوتے ڈھوتے تو آ سکیں. اللہ پاک سب کی حفاظت کرے, اولاد کو نیک ہدایت دے کہ یہ اولڈ ہاؤس میں یا ایسے معاملات میں اپنے ماں باپ کے ساتھ بد سلوکی نہ کریں. بعض وقت یہ ہوتا ہے کہ جو اپنے ماں باپ کی نافرمانی کرتے ہیں ان کو سزا کے طور پر بھی ان کی اولاد نافرمانی کر رہی ہوتی ہے, یہ بھی ہوتا ہے کہ دنیا میں بھی سزا ملتی ہے ماں باپ کے نافرمان ہو, یہ بھی ہوتا ہے. اب کیا ہوا اور ویسے امتحان بھی ہوتا ہے, صبر کریں گے تو جنت ملے گی. بتاؤ رضویہ شریف میں حدیث پاک ہے, سرکار صلی اللہ علیہ وسلم نے والدین کے ساتھ نیکی یعنی بھلائی کو اللہ پاک کی راہ میں جہاد سے افضل قرار دیا ہے.
سبحان
حدیث مبارکہ کے حصے, وہ حدیث کی شرح ہے یہ, والدین کے ساتھ نیکی کرو کے ضمن میں امام اہل سنت ارشاد فرماتے ہیں, میں کہتا ہوں نیکی ان کے ساتھ یہ نہیں کہ ان کے حکم صریح, کہ ان کے صاف صاف حکم کی نافرمانی نہ کی جائے اور اس کے علاوہ میں ان کی مخالفت کی جائے. ہاں نیکی یہ ہے کہ کسی معاملے میں بھی انہیں پریشان نہ کیا جائے, اگرچہ وہ اولاد کو کسی معاملے کا حکم نہ دیں, کیونکہ طاعت اور راضی کرنا, فرما برداری اور راضی کرنا دونوں واجب ہیں, اور نافرمانی اور ناراض کرنا دونوں حرام ہیں. تو یوں ماں باپ کو خوش بھی رکھنا ہے, راضی بھی رکھنا ہے ان کو. بعض باتیں ایسی ہوتی جس سے ماں باپ ناراض ہوتے ہیں, بھلے آپ سمجھیں میں کیا نافرمانی کرتا, میرے کو بولا تھوڑی تھا, لیکن یہ کہ اس کو ناراض کرنا راضی نہ رکھنا یہ بھی حرام. تو ایسی کوئی حرکت نہ کوئی لفظ ایسا بولے نہ کوئی انداز ایسا اختیار کرے جیسے ماں باپ دکھی ہوں ناراض ہوں, ان کو مطلب غم پہنچے, اس سے بھی بچنا ہے. اہل علم نے تو یہاں تک کہا کہ وہ ماں کا فرما بردار شمار نہیں ہوتا جس کی ماں لوگوں کی خدمتیں کرتی پھرے, ان کے کپڑے دھوئے, ان کے لیے پانی بھر کر لائے اور یہ ان کے خرچے نہ اٹھا سکے, نہ اولاد جو ہے کہ خرچے نہ اٹھا سکے بلکہ وہ ماں اس کا خرچ اٹھائے, اور یہ شخص بس یہ کہہ کر دل کو منا لے کہ میرے والدین تو ٹھیک ٹھاک ہیں, نہ اندھے ہیں اور نہ معذور. یعنی یہ وہ جو کام والیاں ہوتی ہیں کہ بعض اوقات ایسا ہوتا ہوگا کہ اولاد جو ہے وہ ماں باپ کی خدمت نہیں کرتے ہوں گے تو بیچاروں کو ان کو ماں کو باپ کو کام کرنے پڑتے ہیں, گھروں کے کام, بڑھاپے میں بیچاروں نوکریاں اور گھسٹنا اور چیزیں بیچنا, جوان بیٹا موج کر رہا ہے. یہ ایسوں کی مطلب وہ سمجھانے کے لیے کہ ایسا نہ کیا جائے, بلکہ ماں باپ گھر میں بیٹھے ہیں اللہ اللہ کریں, میں ہوں نا جوان ہوں, میں خدمت کروں گا, ماں باپ کی خدمت کر کے وہ جنت حاصل کریں. حدیث پاک میں بارگاہ رسالت میں ایک صاحب حاضر ہوئے اور عرض کی, یا رسول اللہ صلی اللہ علیہ وسلم میرے حسن اخلاق, میرے اچھے اخلاق کا زیادہ حقدار کون ہے؟ ارشاد فرمایا تمہاری ماں. اس نے دوبارہ عرض کی اس کے بعد کون؟ ارشاد فرمایا تمہاری ماں. تیسری بار عرض کی اس کے بعد کون؟ تو آپ صلی اللہ علیہ وآلہ وسلم نے اس مرتبہ بھی یہی ارشاد فرمایا تمہاری ماں. اس نے پھر عرض کی اس کے بعد کون؟ تو آپ صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا تمہارا باپ. پھر قریبی کا زیادہ حق ہے, پھر جو اس کے بعد قریب ہو, اس کے بعد قریبی ہو. یوں مطلب یہ کہ ماں کا حق زیادہ بیان کیا گیا اور باپ کے حق بھی اپنی جگہ پر ہیں, لیکن ماں کا حق بہت زیادہ ہے. صلو علی الحبیب
صلی اللہ علیہ وسلم.
بتا اے غم کی چھائیں دل پریشان یا
ان اشعار کے اندر آپ نے غموں کا ذکر کیا، یہاں کون کون سے غم ایسے ہیں کہ جن کی طرف ہمارا ذہن جائے اور ہم اپنے آقا صلی اللہ علیہ وسلم سے فریاد کریں؟
غم تو طرح طرح کے ہوتے ہیں، اچھے غم سے مراد غم مصطفیٰ صلی اللہ علیہ وسلم. میری زندگی جس طرح گزری ہے نا، اس میں میں نے غم کافی دیکھے.
مدینے جانے کی تڑپ رکھنے والوں کو کس انداز میں یہ فریاد پیش کرنی چاہیے؟ کیا وہ انداز ہو کہ ہمیں ذوق آئے، ہماری آنکھوں سے آنسو بھی جاری ہوں؟
تیز ہوتا ہے عام طور پر ماحول پر. ماحول اگر اس طرح کے عاشقان رسول کا ہے نا، جس میں مدینے کی باتیں ہوتی ہوں، تو یہ ذوق بڑھتا رہتا ہے.
اکثر کا ایسا شکوہ ہوتا ہے کہ ہمیں وہ کیفیت نہیں ملتی.
اب مطلب گناہوں کے ذریعے دل سخت ہو گیا، سیاہی کی تہیں چڑھ گئیں، اب یہ کہ ایک دم سے یہ تبدیلیاں اللہ چاہے تو آ سکتی ہیں، تو اپنے بس نصیب کی بھی بات ہے اس میں.
یہ مدینے گیا، وہ مدینے گیا، میرا کچھ نہ بنا، میں یہی رہ گیا.
اے امیرِ اہلِ سنت پیارے،